नमस्कार, सामुदायिक रेडियो शुक्ला फाँट एफएम कञ्चनपुरबाट सञ्चालन भइरहेको कार्यक्रम सेतीकाली सुनिरहनु भएका सबैजनालाई हार्दिक स्वागत छ। म देवदत्त ओझा हरेक हप्ताको शुक्रबार बिहान 9:15 बजेबाट 9:45 बजेसम्म राष्ट्रका समसामयिक विषयमा छलफल गरिने कार्यक्रमको नाम सेतीकाली। यो सेतीकाली कार्यक्रम शुक्ला फाँट एफएम कञ्चनपुर, साइपाल एफएम बझाङ, सौगात एफएम बैतडी, बारासिंगा एफएम कञ्चनपुर लगायत देशैभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसार संघ अर्थात् सिआइएनको स्टुडियो काठमाडौँबाट एकैसाथ प्रसारण भइरहेको छ। आज हामी छलफल गरिरहेका छौँ, हामी नवरात्रि पर्वमा पनि छौँ, त्यसैले के हो धर्म, के हो संस्कृति अनि चाडबाड के हुन्, यसै सन्दर्भमा छलफल गर्नको लागि आज मैले स्टुडियोमा निम्त्याएका छौँ हामीले श्री 1008 स्वामी हरिप्रपन्नाचार्यज्यूलाई। स्वामी हरिप्रपन्नाचार्यज्यूलाई शुक्ला फाँट एफएम कञ्चनपुरबाट सञ्चालन भइरहेको कार्यक्रम सेतीकालीमा हार्दिक स्वागत छ।
धन्यवाद।
मेरो जिज्ञासा स्वामी हरिप्रपन्नाचार्यज्यूलाई, हामी आजको कार्यक्रम यो नवरात्रिको पर्वमा पनि छौँ, हिन्दूहरूको लागि यो मानिने एउटा पर्व पनि हो, र कसरी मनाइरहेछौँ, के कसरी अगाडि बढिरहेछौँ, यसको तात्विक दर्शन चाहिँ के हो, त्यसैले हामी आजको कार्यक्रमलाई सुरु गर्दैछौँ। धर्म के हो, किन हामी धर्मलाई मान्छौँ?
धर्म भनेको यथार्थ रूपमा भन्दा धारणाको विषयलाई धर्म भन्दछन्। त्यो हामीले जसले मानव जीवनको अथवा सम्पूर्ण जीवहरूको परम कल्याण गर्दछ त्यस्तो वस्तु जो हृदयमा निरन्तर धारण गर्नु आवश्यक छ, अपरिहार्य छ, त्यो वस्तुलाई धारण गर्नुको नाम धर्म हो। धर्म विशेष रूपमा सबैको धर्म हुन्छ, सामान्य धर्म र विशेष धर्म भन्ने पनि यस प्रकारले बुझिन्छ। जस्तै धर्मलाई बुझ्नका निमित्त एउटा सामान्य रूपमा हामीले यस्तो पनि हेर्नुपर्दछ कि जस्तो आँखाले हेर्ने काम गर्दछ, हेर्नु उसको धर्म हो, रूपलाई ग्रहण गर्दछ। त्यसै प्रकारले कानको सुन्ने धर्म हो, श्रवण शब्दलाई उसले ग्रहण गर्दछ, त्यसमा सुन्नु उसको धर्म हो, निरन्तर सुन्छ। यदि सुन्दैन भने त्यसलाई कान भनिँदैन, हेर्दैन भने त्यसलाई आँखो भनिँदैन, सुँग्दैन भने त्यसलाई नाक भनिँदैन, र चाख्दैन भने त्यसले अमिलो पिरो मिठो अथवा जस्तो प्रकारको पनि स्वादलाई थाहा पाउँदैन, त्यसलाई जिब्रो भनिँदैन। जसरी हाम्रा शरीरका अङ्गहरूले आफ्नो आफ्नो एउटा विषयलाई धारण गरेको हुन्छ, त्यो नै धारण गर्नु त्यसको परिचय पनि हो र त्यो नै उसको धर्म पनि हो यथार्थ रूपमा। त्यस हुनाले धारणको विषय हो, उसले एक एक वस्तुलाई धारण गर्दछ। त्यस्तै प्रकारले मानवले मानवतालाई धारण गर्दछ, त्यस हुनाले त्यसलाई मानव भनिन्छ। दानवले दानवतालाई धारण गर्दछ, त्यस कारणले त्यसलाई दानव भनिन्छ। असुरले आसुरीयपनलाई धारण गर्दछ, त्यस कारण असुर भनिन्छ। देवताले देवत्वलाई धारण गर्दछ, त्यस कारण त्यसलाई देवता भनिन्छ। हरेक व्यक्तिले अनिवार्य रूपमा आफ्नो परिचयार्थ धारण गर्नुपर्ने आवश्यक विषय र आवश्यक वस्तु जो हो र त्यसैलाई चाहिँ त्यो धर्मको रूपमा यसरी बुझिन्छ। तर सामान्य रूपमा समाजमा हेर्दाखेरि धर्म भन्नाले मन्दिरमा जानु, फुल अक्षता इत्यादिहरू चढाइदिनु, पूजापाठ गरिदिनु, तीर्थ व्रत गरिदिनु अथवा केही गरिदिनु, यसलाई पनि धर्म भन्ने रूपमा व्याख्या गरिएको देखिन्छ। तर यथार्थ रूपमा त्यो पनि धर्म कस्तो हो त भन्दाखेरि त्यो माध्यम हो। जसरी कहिलेकाहीँ हामी यसो आफ्नै ठाउँबाट कहीँ हिँडिरहेका हुन्छौँ, झोला बोकेर हिँडिरहेका हुन्छौँ, कसै व्यक्तिले अचानक हामीलाई सोधिदियो कता हिँड्नुभयो भनेर सोद्धाखेरि उसले भनिदिन्छ कि म यसरी फलाना ठाउँ हिँडेँ, काठमाडौँ हिँडेँ अथवा कुनै ठाउँ हिँडेँ भनेर भन्छ। तर हिँडिरहेको अन्तै हुन्छ, तर उसले त्यो भन्छ किन, पहिले नै त्यो पुग्ने ठाउँ उसको गन्तव्य जो हो त्यो गन्तव्यलाई अहिले नै उसले यहाँ एउटा व्यवहार गरेर जुन प्रकारले त्यो स्थानलाई यहीँ देखाउँछ, त्यसै किसिमले यी वस्तुहरू पनि तीर्थ गर्नु, व्रत गर्नु, मन्दिर जानु, पूजा गर्नु, रूप वेश इत्यादिहरू बनाउनु, तिलक चन्दन आदिहरू गर्नु, नित्य नैमित्तिक कर्महरूका रूपमा हामीले जो हाम्रा ऋषिहरूले हामीलाई यो दिएको छ, यो अभ्यासका निमित्त दिएका वस्तुलाई पनि तिनीहरूको माध्यमद्वारा आफ्नो धर्म जो आफ्नो धारण गर्नुपर्ने जो वस्तु हो त्यसलाई अत्यन्त केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने भएको हुनाले र त्यसबाट पनि ती क्रियाकलापहरूको माध्यमद्वारा ती सत्कर्महरूको माध्यमद्वारा पनि आफ्नो गन्तव्य धर्ममा पुगिने भएको हुनाले त्यसलाई चाहिँ यस प्रकारले धर्म भन्ने रूपमा व्यवहार गरिएको हो। लोकमा चलेका यी परम्पराहरू जो छन् यिनीहरूलाई धर्म नभनेर धर्मका साधनका रूपमा यसरी मान्नु पर्दछ।
अब धर्मका रूपमा धर्मको रूपमा जे हामी अहिले समाजमा गरिरहेछौँ, जे देखिरहेछौँ, जसलाई हामी धर्म भनिरहेछौँ, यसलाई कुन रूपमा बुझ्ने के हो त यो?
यो धर्म नभएर यसलाई हामीले संस्कृतिका रूपमा बुझ्नुपर्दछ। आज के भइरहेको छ समाज भन्दा धर्म र संस्कृति दुइटैलाई एकै ठाउँमा जोडिएको अवस्था छ। त्यस हुनाले हामी संस्कृतिलाई पनि धर्म भन्ने गरेका छौँ। जस्तो गौरा पर्व हाम्रो संस्कृति हो, दसैँ हाम्रो संस्कृति हो, दीपावली हाम्रो संस्कृति हो, यी चाडपर्वहरू जति पनि मनाइएका छन् यी हाम्रा संस्कृति हुन्, यी धर्म होइनन्। यी उत्तम संस्कृतिहरूको माध्यमद्वारा गरिएका अत्यन्त उदात्त र दूरदर्शीपूर्ण सुन्दर कर्महरूको लक्ष्य चाहिँ आफ्नो परमात्मा प्राप्ति, ईश्वर प्राप्ति हुन्छ र आफ्नो परम प्राप्यलाई प्राप्त गर्नका निमित्त भनेर त्यस्तो प्रकारले त्यसलाई धर्मका रूपमा परिवर्तन गरिएको छ भने मात्र त्यो धर्म हुन्छ। नभए संस्कृति कहिले धर्म हुँदैन। संस्कृति एउटा संस्कार हो, यो संस्कारलाई रक्षा गरेर राम्रो उदात्त कर्महरू गर्दै आफ्नो लक्ष्य मानव जीवन प्राप्त गर्नुको परम लक्ष्य के हो त्यो प्राप्त गर्न उसलाई सुगम र सरल हुने भएको हुनाले हाम्रा आचार्य पूर्वजहरूले ऋषिहरूले यस प्रकारले समाजलाई यस किसिमका संस्कृति परम्पराहरू मान्नका निमित्त र यिनीहरूमा नियोजित गरेर उनीहरूलाई यो कार्यमा लगाएर उनीहरूलाई सफलभूत बनाउनका निमित्त नै यी कार्यहरूमा लगाएको र यिनलाई संस्कृतिका रूपमा मान्नु पर्दछ भन्ने हाम्रो मान्यता।
संस्कृतिका रूपमा यिनीहरूलाई मान्दै जाँदाखेरि जुन मूल हो, जे कुरा धर्म हो, जसलाई यहाँले व्याख्या गर्नुभयो धर्मको रूपमा, तिनीहरूमा पुग्नुको लागि अर्थात् त्यतातिर जानुको लागि विगतमा हाम्रा जुन ग्रन्थहरू छन् तिनीहरूले दिएको जुन एक बाटो छ, त्यो देखाएको जुन सत्य छ, त्यसभन्दा हामी कति टाढा छौँ अर्थात् त्यतातिर जाने किसिमको यसले मार्ग प्रशस्त गर्छ कि गर्दैन?
संस्कृतिलाई बुझेर सत्सङ्गका माध्यमद्वारा संस्कृतिको अर्थ बुझेर संस्कृति मनाइन्छ भने लक्ष्यमा पुगिन्छ। यदि संस्कृतिको अर्थ नबुझिकन केवल मनोरञ्जनका दृष्टिद्वारा र एउटा चलन र परम्पराका रूपमा हामीले मान्नुपर्छ भने जस्तो रूपमा मात्र यदि मान्ने हो भनेदेखि धर्मको माध्यमद्वारा पुगिने लक्ष्य साधन गर्न असम्भव हुन्छ। किनभने धर्म भनेको के हो त भन्दा ए च वेद विदो विप्रा ए चाध्यात्म विदो जना ते वदन्ति महात्मान कृष्ण धर्म सनातन रामो विग्रहवान धर्म भनेर यस प्रकारले शास्त्रले व्याख्या गर्दछ। त्यसमाले धर्म भनेको ईश्वर हो जो सबैको लागि साझा हो, समोहम सर्वभूतेषु नमे द्वैष्योस्ति कर्हिचित् भनेर गीता आदि शास्त्रहरूमा राम्रोसँग भगवान्ले स्वयं अवतरित भएर जगतलाई त्यो एउटा निर्देशन गर्नुहुन्छ, त्यो एउटा बाटो देखाउनुहुन्छ। त्यो बाटो अनुसारले नै भगवान् सबको लागि समान हुनुहुन्छ, सबैको लागि उहाँको लागि आकिट ब्रह्म पर्यन्त सबै उहाँको लागि बराबर हो, कोही पनि तलमाथि हुँदैन। भगवान्को दृष्टिमा जो एउटा यो सृष्टिको उच्चतम पदमा बसेको ब्रह्मको जति मान्यता छ त्यति नै मान्यता एउटा सानो किरो कमिलो र एउटा बोट बिरुवाको पनि उत्ति नै मान्यता छ। बराबर उनका दृष्टिमा एउटा एउटा सानो एउटा झारबुटो र एउटा ब्रह्म एकै बराबर क्वालिटीमा हुन् त्यति त्यस किसिमले उसले हेर्दछ र उसलाई न्याय दिने पक्षमा त्यस प्रकारले समान दृष्टिले हेर्दछ। त्यस्तो ईश्वर प्राप्ति नै हाम्रो परम लक्ष्य भएको हुनाले त्यहाँ पुग्नका निमित्त यी सबै कर्महरू जे हामीले गर्दैछौँ संस्कृति परम्परा र रीतिका रूपमा हामी जो मनाइरहेका छौँ यी सबै परम्पराहरू हाम्रा के हुन् त भन्दा उही ईश्वरलाई प्राप्त गर्नका निमित्त र लक्ष्यलाई साधन गर्नका निमित्त नै यी हुन् भन्ने कुरा यदि बुझेर गर्दछ रीतिरिवाजहरू भने त्यसमा विकृति पनि आउँदैन, विसङ्गति पनि आउँदैन, एउटै लक्ष्य हुन्छ र एउटै तरिकाले मनाइन्छ। त्यसको परिणाम त्यो नबुझ्नुको परिणामले र सत्सङ्गद्वारा यथार्थ रूपमा संस्कृति रीति परम्परा के हुन् धर्म के हो भन्ने कुरालाई बुझ्नका निमित्त सत्सङ्गको अभावमा, अध्ययनको अभावमा, शास्त्र चिन्तनको अभावमा र ज्ञानी जनहरूको सम्पर्क विहीन भएका जनहरू आज के गर्दैछन् त भन्दाखेरि संस्कृतिहरूमा पनि विकृति आउँदैछन्। जुन प्रकारले जस्तो भनौँ अहिंसा परमो धर्म, किनकि धर्मको सर्वोत्तम प्रमाण भनेको वेद शास्त्र इतिहासहरू हुन्, तर तिनै वेद शास्त्र इतिहासहरूले अहिंसा परमो धर्म भनेर पूर्ण मुक्त कण्ठले घोषणा गर्दा गर्दै पनि समाजमा अहिले विभिन्न प्रकारका हत्या हिंसाका परम्परा र श्रृङ्खलाहरू दिन प्रतिदिन प्रवर्धन हुँदै गइरहेका छन्। यसको कारण यही नै हो कि हाम्रो लक्ष्य के हो र यी संस्कृति परम्परा मनाउनुको उद्देश्य के हो भन्ने कुरा उद्देश्यविहीन यात्रा भयो, त्यस हुनाले गन्तव्यमा पुग्न सकिँदैन नबुझिकन गर्दाखेरि।
अब हामी आजको यो नवरात्रि पर्वको सन्दर्भमै छौँ अर्थात् आज षष्ठी तिथि पनि हो, यो दसैँ पर्वलाई विशेष रूपमा लिइन्छ पनि। नेपाल देशकै कुरा गर्नुपर्दा अर्थात् हाम्रो राष्ट्रकै कुरा गर्नुपर्दा जसरी हाम्रा मूल्य मान्यताहरू दिनानुदिन खस्किरहेको अवस्था हामीले यत्रतत्र देखिरहेका छौँ र व्यवहारबाट त्यस्ता किसिमका कुराहरू पनि हामी त्यसका पनि प्रत्यक्षदर्शी छौँ। अब यी कुराहरूलाई ती मूल्य मान्यताहरूलाई स्थापित गर्नुको लागि जे गरिरहेछौँ यसबाट सम्भव छ अर्थात् केही फरक ढङ्गले हिँड्नुपर्छ या यो राष्ट्रको समुन्नति, यो राष्ट्रको विकास, यो राष्ट्रलाई विश्व सामु चिनाउनुको लागि यहाँका जुन यसमा प्रेरित भएका मानिसहरू छन् अर्थात् यो राष्ट्रको लागि के गर्नुपर्छ?
सबैलाई आध्यात्मिकतिर प्रेरणा गर्नुपर्दछ। आज सबै यो देशले अत्यन्तै नराम्रो तरिकाले भोगिरहेको जो घातक परिस्थितिहरू छन् यी परिस्थितिहरूबाट यदि समाजलाई हामी जोगाउन चाहन्छौँ भने त्यसका निमित्त हामीले अध्यात्म विद्यालाई प्रोत्साहन दिनुपर्दछ र अध्यात्म विद्याको प्रचार हुनुपर्दछ। आज अध्यात्म विद्याको अभावमा के भइरहेको छ भन्ने कुरा हामी सबै भुक्तभोगी छौँ, किनभने जस्तो कि हाम्रा वेदव्यासीले एउटा मात्रै सबै 18 पुराणहरूको निचोडका रूपमा एउटा वचन बोल्नुभयो, अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् परोपकार पुण्याय पापाय परपीडनम यही एउटा वचनलाई मात्र हामीले यो आदर्शलाई पनि हामीले यदि समाजमा स्थापित गर्न सक्ने हो भने कसैले पनि कसैको अहित गर्दैन र कसैले पनि कसैलाई पाखा लगाउँदैन। समानताको रूपमा सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग भवेत्को जो हाम्रो आदर्श हो त्यो आदर्शलाई हामी समाजमा स्थापित गर्न सक्दछौँ। जसरी कि शास्त्रले भनिरहेको छ कि सबै सुखी बनुन् सबै सुखी बनुन् सबै निरोगी बनुन् सबैले राम्रो मात्रै देखुन् सबैलाई आनन्द मात्रै मिलोस् र कसैको भागमा पनि दुःख भन्ने चिज नपरोस् भनेर जब यस्तो उदात्तर उदार भावना जब हाम्रो शास्त्रले राख्दछ भने त्यो भावना के कारणले चाहिँ घातक सम्झेर आजको समाजले पाखा लगाइरहेको छ यो बडो विडम्बना छ। यदि समाजलाई सुरक्षित गर्नु छ र समाजलाई एउटा शान्त स्वस्थ नैतिकवान सच्चरित्रवान र आनन्दमय एउटा वातावरणमा सबैले बाँच्न र बाँच्न पाउने अधिकार यदि प्राप्त गराउन चाहन्छौँ भनेदेखि सबै हामीले अध्यात्मतिर अभिप्रेरित हुनु परम आवश्यक छ। हाम्रो वेद शास्त्रहरू र ऋषिमुनिहरूका हजारौँ हजार वर्षसम्म सुखा पत्ता खाएर पानी खाएर हावा खाएर मात्रै मानव समाजको कल्याणका निमित्त के चाहिँ आवश्यक हुनसक्छ भनेर गरिएका ती अत्यन्त वैज्ञानिक रिसर्चहरूलाई आज हामीले पाखा लगाउनुको परिणाम आज समाज दिन प्रतिदिन भयङ्कर कुचक्रमा गाडिँदै गइरहेको हामीले देखिरहेका छौँ। त्यस कारणले व्यासजीको यो एउटा वचन मैले अघि हजुरलाई भने कि जसरी परोपकार पुण्याय पापाय परपीडन मात्रलाई हामीले यदि समाजमा स्थापित गर्न सक्ने हो भने आज कसैले कसैको अपकार गर्दैन देखिराख्नु भएको छ। यहाँ भाइले भाइ लडिरहेका छन् एउटा भनौँ न कुनै किसिमले समाजमा पनि एउटा पार्टीगत रूपमा हामी कसैका किनुवा हौँ जस्तो गरेर हामी खरिदिएका हौँ जस्तो गरेर हामी अत्यन्त लट्ठ भएर त्यसको पारदर्शिता र त्यसको दूरदर्शिता विवेक शून्यता पूर्वक हामी एउटा अन्धो बनेर एउटा कुनै कसैको कार्यकर्ता बनेर हामी पछि परिरहेका हुन्छौँ। यो पनि त एउटा घातक छ किनकि ऊ उपयुक्त छ वा छैन त्यसले हामीलाई दूरगामी रूपमा हित गर्न सक्छ वा सक्दैन भन्ने विवेकको अभाव भयो समाजमा। यो अभावको कारण अध्यात्म विद्यालाई पन्छाउनुको एउटा मात्र परिणाम हो। त्यस कारणले सबै समाजलाई सकेसम्म नाबालकहरूलाई पनि घर घरमा हामीले बालकहरूलाई पनि सांस्कृतिक आफ्नो आध्यात्मिक संस्कृति रीति परम्पराको विषयमा अलिकति केही न केही संस्कार दिनुपर्ने परम आवश्यक छ। पहिले हामीहरूले देख्ने गरेका थियौँ गाउँघरमा पनि हाम्रा पितामाताहरू हुन्जेलसम्म घरमा उहाँहरूले भन्नुहुन्थ्यो कि साँझको समय भयो भने श्रावणको महिनामा पुसको महिनामा बाबुहरू तिमीहरू हात गोडा धोइहाल अलिकति भित्र गएर दीप बाल अलिकति पूजा गर यो फुल चढाओ अलिकति पूजा गरेर खानुपर्छ अलिकति के गरेर खानुपर्छ भन्ने यस्ता प्रकारका आस्था सम्मान सबै आदर गर्ने परम्परा आज कसैले कसैको आदर गरिरहेको छैन। पुत्रले पितालाई पनि आदरपूर्वक बाची आदरवाची शब्दहरूले बोल्नु हुँदैन मान्यजनहरूसँग आदरवाची वचनले बोल्नु हुँदैन कसैको पनि अस्तित्व समाजमा राम्रोसँग स्थापित हुन सकेको छैन। कसैलाई पनि कसैले नमान्ने परिस्थिति आइरहेको छ किनकि एउटा उसका गुणले उसका कार्यकलापहरूले ऊ एउटा उच्चतम पदमा पुगेको हुन्छ तर उसलाई एउटा घृणित सामान्य व्यक्तिको समानमा तुलना गर्दै उही किसिमले उसँग व्यवहार गरिने हो भने त्यो व्यक्तिको पनि मनोबल कमजोर हुँदै जान्छ र समाजमा उसले एउटा समाजमा उत्कृष्ट जो दिनुपर्ने शिक्षा र उसको योगदान हो त्यो योगदानबाट ऊ खस्किँदै तल गइरहेको अवस्था हुन्छ। त्यस कारणले सम्मानको ठाउँमा सम्मान राख्नुपर्छ। शास्त्रले भन्छ कि अपूज्या यत्र पूज्यन्ते पूज्यानाञ्च व्यतिक्रम जहाँ पूज्यजनहरूको पूजा हुँदैन सम्मान हुँदैन र अपूज्यजनहरू हावी हुन्छन् र सर्वत्र उनीहरू नै अविवेकीजनहरू जब कुनै पनि कार्यका हालीमुहाली बन्दछन् त्यस अवस्थामा समाजले कुनै प्रकारको पनि दिशा निर्देश पाउँदैन र त्यो समाज नित्य दिन प्रतिदिन तल खाल्टोमा गाडिँदै जान्छ जाकिँदै जान्छ र त्यसको उन्नति असम्भव हुन्छ भनेर भन्छ। त्यस कारणले यी आदर्शहरूलाई समाजमा स्थापित गर्नु र आध्यात्म विद्यातिर समाजलाई प्रेरित गर्नु आवश्यक छ। त्यस कारणले म के भन्छु भने विद्यालयहरूमा पनि एक विषय नैतिक शिक्षा इत्यादिहरू संस्कृतका केही कुराहरू र हाम्रा रीति परम्परा संस्कृतिहरूको पाठ पढाइदिँदा के चाहिँ बिग्रिन्थ्यो म विकृतिहरू यस्तोसम्म देख्दछु विद्यालयहरूमा आज जस्तो साइन्स पढ्ने अरूहरू पढ्ने कुनै आधुनिक हाम्रा होनहार भविष्यका पिँढीहरू जो छन् उहाँहरूलाई विद्यालयमा जाँदाखेरि टुप्पी पाल्न नहुने के टुप्पीले पढ्ने हो र तिलक लगाएर गयो भनेदेखि टिका लगाएर गयो भने त्यसले पढ्न नपाउने अथवा अर्को प्रकारको सांस्कृतिक धार्मिक रूप वेशमा जाने व्यक्तिले पढ्न नपाउने यो कतिसम्मको विकृति हो कस्तोसम्मको एउटा द्रोह हो जो हितकर छ जो औषधि हो जो रोग निको पार्ने औषधि हो त्यही औषधिसँग हामीले यदि द्रोह गऱ्यौँ भनेदेखि हाम्रो रोग कसरी ठिक हुन सक्दछ। त्यस प्रकारले यो समाज कता पुगिरहेको छ के हुँदैछ यसले के सोचेको हो र के माने आज समाजमा त यस्तोसम्म पनि देखिन्छ कि हर कसैले पनि मैले एउटा उदाहरण के भन्छु भने एउटा कुरा अस्ति एउटा हाम्रो ऊ थियो के अरे एउटा दिवसको विषयमा सबै नेताहरू एकट्ठा भएका थिए मैले त्यहाँ सबैका प्रवचनहरू सुने बडा दुःख लाग्यो मलाई सबैले के भनेको थिएँ यो त आर्थिक क्रान्तिको युग हो आर्थिक क्रान्तिको युग हो भनेर त्यस प्रकारले मात्रै व्याख्या गरे आर्थिक चिज मात्रै सबै चिज हो धन मात्रै सबै चिज हो धन भनेको पनि असली धन के हो त्यो कुरालाई बुझेका छैनन् उनीहरूले के भन्छन् अहिलेका समाजले हामीलाई के बनाउन खोजिरहेको छ चाहे विद्यालयको माध्यमद्वारा चाहे सञ्चारको माध्यमद्वारा चाहे कुनै पनि व्यवहारको माध्यमद्वारा राजनैतिक माध्यमद्वारा हामीलाई एउटा पङ्गु बनाइदिएछ र के भन्दैछन् त हामीलाई भन्दाखेरि रावण बन्दा कोही आपत्ति छैन, परन्तु सुनको लङ्का जरुर बनाउनु पर्दछ। के गर्ने हो त्यो सुनको लङ्काले? एक दिन गएर त्यो सुनको लङ्का जलेर राख भयो, रावणको नाम निशाना रहेन, कुल कुटुम्बसहित सबै समाप्त भए। अन्तिममा गएर त्यो रावण प्रवृत्ति अत्यन्तै नराम्रो रहेछ भन्ने कुरा साबित भयो र आज कसैले पनि आफ्नो पुत्रको नाम रावण पनि राख्न चाहँदैनन्। त्यस्तो कलङ्कित हुने परम्परा हाम्रा सामनेमा इतिहासले प्रष्ट देखाउँदा देखाउँदै पनि हाम्रो समाजलाई आज त्यही रावणतर्फ किन उन्मुख गराइँदैछ, यो अत्यन्त विडम्बनाको कुरा छ।
अब हामी धर्म र अध्यात्मको बारेमा कुरा गर्दै जाँदाखेरि अध्यात्म र धर्मको बिचमा कस्तो किसिमको केही फरकहरू, त्यस्तो किसिमको केलाई अध्यात्म भनिन्छ र धर्मको यसको तुलनात्मक दुईटै चिजहरूलाई कसरी लिन सकिन्छ छोटोमा?
मैले अघि पनि भने संस्कृतिलाई धर्म नमानिकन धर्म भन्ने कुरा धारणाको वस्तु हो। धर्म रक्षति रक्षित भने जसले हाम्रो रक्षा गर्दछ, रक्षा भन्नाले केवल हाम्रो शारीरिक भौतिक रक्षा मात्रै नभएर हाम्रो मनको रक्षा गर्दछ, बुद्धिको रक्षा गर्दछ, विवेकको रक्षा गर्दछ, विचारको रक्षा गर्दछ, दया माया करुणा दैवी सम्पदाहरू जो छन् समाजका प्रति समानताको एउटा भावना उत्पन्न गर्ने त्यस्ता चिजहरूको रक्षा गर्दछ। यस्ता चिजहरू सबै के हुन् त भन्दाखेरि धर्मले गर्दछन्। त्यसैले धर्मका बिना हामीमा दया रहँदैन, धर्मका बिना हामीमा परोपकारको भावना रहँदैन, धर्मका बिना र अध्यात्मका बिना हामीहरूमा कुनै प्रकारको कसैको सहयोगको पारस्परिक मैत्री सम्बन्ध इत्यादिहरू रहँदैनन्। पहिले हामी रामायणको रामचरित्रलाई हेर्दछौँ, रामचरित्रमा यस्तो देखिन्छ कि त्यस अवस्थाका पशु पक्षीहरू पनि मानवका साथमा एकदम समन्वय गरेर एकदम मित्रवत यसरी व्यवहार गर्दथे। त्यसै प्रकारले उतिखेर भनौँ न यो कलियुगको सुरुवात हुने बेलामा आजभन्दा 5000 वर्ष पहिले देवर्षि नारदजी महाराजले हरिद्वारमा एउटा कथा गर्नुभयो, श्रीमद् भागवतको कथा गर्नुभयो। त्यस अवस्थामा के भनेको छ भन्दाखेरि यत समीपस्थ जीवानाम वैरम चेतसिनासित, त्यो उहाँले कथा गरेको ठाउँमा वैर परस्परमा वैरभाव भएका जीवहरूको पनि आपसमा मित्रता देखियो अरे। बिराला र मुसाहरूसँगै बसे, मृग र बाघहरूसँगै बसे, त्यहाँ सबैजना बसेर कथा सुने। त हाम्रो अध्यात्मले यस प्रकारले सम्पूर्ण विश्वका सबै प्राणीहरूलाई एक साथमा मिलाएर यस प्रकारले राख्न सक्दछ र सबैका साथमा मित्रता राख्न सक्दछ। आज समाजमा
अध्यात्म र अध्यात्म धर्म अध्यात्म भने पनि त्यही हो,
अध्यात्म भनेकै त्यही हो। आत्मा सबैको हुन्छ, सबैका भित्र आत्माका रूपमा यसपर अन्तर्यामी रूपमा सबैलाई भित्रबाट शासन हुन्छ, भित्रबाट शासन भइरहेको हुन्छ। सबैका हाम्रा प्रवृत्तिहरू जे जे पनि आउँछन्, राम्रा प्रवृत्ति नराम्रा प्रवृत्ति जे पनि आउँछन् हाम्रा भित्रबाट आउने हुन्। सबभन्दा पहिले सुधार्नु पर्ने नै भित्र हो। हामी आएर आज बाहिर सुधारिँदैछौँ, बाहिर रूप वेश बनाउँदैछौँ, घर बनाउँदैछौँ, महल बनाउँदैछौँ, अनेक चिजहरूको बाहिर भौतिक चिजहरूलाई सङ्कलन गर्दैछौँ, तर अध्यात्मतर्फ ध्यान नदिएको भनेको आन्तरिक प्रक्रिया कति बिग्रियो त, हाम्रो मन कति बिग्रियो, बुद्धि कति बिग्रियो, विवेक कति बिग्रियो, विचार कति बिग्रियो, मानवताबाट हामी कहाँ पुग्यौँ, कुन अवस्थामा कुन स्तरमा हामीहरू चलिरहेका छौँ भन्ने विषयमा चाहिँ उसले चिन्तन गर्न छोडिदियो। त मूल्य वास्तविक जीवनका मूल्य मान्यता र असली सम्पत्तिहरू त तिनै हुन् नि त, तिनै सम्पत्तिहरूलाई उसले परित्याग गर्दै आज एकरो मात्रै केवल अन्ध भौतिकवादतिर मात्रै लाग्नु उपयुक्त छैन। यसलाई सुधार्नका निमित्त अध्यात्म चाहिन्छ। अध्यात्मको तात्पर्य आत्मा के हो? शरीर आत्मा होइन। आज मान्छेहरूले शरीरलाई आत्मा मानेका छन्, शरीर आत्मा होइन, शरीरलाई सञ्चालन गर्ने सञ्चालक चाहिँ आत्मा के अरे आत्मा हो। त्यसो भएको हुनाले त हुन्छ नि, जस्तो एउटा मृतक प्राणीहरूलाई पनि तपाईँ हामीले हेर्छौँ, मरिसकेपछि त्यही व्यक्ति हो पहिला हेर्थ्यो, उसको आँखु फुटेको छैन, जस्ताको तस्तै छ आँखुले, उसको आँखु हुँदाहुँदै पनि कुनै बिग्रेको छैन, टुटेको छैन, फुटेको छैन, तर त्यो आँखुले हेर्दैन। आखिर को हेर्थ्यो त? त्यो हेर्नेवाला अलग थियो भन्ने कुरा त स्पष्ट हुन्छ। नाक छँदैछ, केही पनि बिग्रेको हुँदैन, तर त्यो नाकका अगाडि हामीले जति नै धुप बाले पनि अथवा जति नै सुगन्धित पदार्थहरू इत्तरहरू इत्यादिहरू त्यसका सामने ल्याए पनि त्यसले आहा कति राम्रो भन्दैन, सुँग्दैन। जिब्रोमा हामीले जति नै नमक अथवा अमिलो पिरो चिजहरू हालिदिए पनि ओहो अमिलो भयो, पिरो भयो, अथवा के भयो, मिठो भयो भन्दैन। त्यस्तै प्रकारले कुनै पनि इन्द्रियहरूले काम गर्दैन, हातले काम गर्दैन, गोडाले काम गर्दैन, मनले सोच्दैन, अहिले केही पनि गर्दैन, त्यही मान्छे हो, पुरै शरीर छँदैछ। त्यति सबै हुँदाहुँदै पनि ती इन्द्रियहरूले काम किन गर्दैछन्? आजका अन्ध व्यक्तिहरूलाई म के भन्न चाहन्छु भनेदेखि, आखिर त्यो जीवन्त गर्नेवाला को थियो? आँखालाई भित्रबाट दृष्टि दिनेवाला को थियो? नाकलाई सुगन्धको तागत दिनेवाला को थियो? जिब्रोलाई रस थाहा पाउने तागत दिनेवाला को थियो? यी कुरालाई बुझेर ईश्वरका प्रति हामीले यसरी सम्झिनुपर्छ भन्ने भनायो।
अब आज संयोगले विश्व पशु दिवस पनि हो, जसलाई विश्व अन्तरिक्ष सप्ताहको रूपमा पनि मनाइन्छ, विश्व पशु दिवस। हाम्रो यो दसैँको हामी चाडबाडमा छौँ, यति बेला पशुहरूको बलि मन्दिरहरूमा गरिन्छ, जुन धर्मको नाममा, जुन भाकलको नाममा। यो कतिको यसमा सत्यता छ, अर्थात् कतिको यो धर्मसङ्गत छ, कतिको यो हामी समय सापेक्षी छ, यसलाई कसरी लिनुहुन्छ?
यो मानवतालाई पतन गराउने मुख्य कारण र समाजको लागि परम घातक वस्तु हो। यो गर्नु अत्यन्तै अनुपयुक्त हो, किनकि कसैले संसारमा प्रकृतिमा आएका व्यक्तिहरू कोही कसैले कसैलाई लिएर आएको होइन र कसैमाथि कसैको अधिकार पनि छैन। ज जसलाई जुन तरिकाले जीवन जिउने अधिकार ईश्वरले दिएको छ, तत्तत् अधिकारमा रहनुपर्दछ। स्वैश्वधिकार या निष्ठा सगुण परिकृत विपर्ययस्तु दोष स्यात् भनेर यस प्रकारले शास्त्रले भन्छ। आफ्नो आफ्नो अधिकारमा सबैले रहनुपर्दछ, अधिकार मिचेर अगाडि बढ्ने कार्य हो यो र पशुहरूको हिंसा भनेको त अत्यन्तै नराम्रो कुरा हो किनकि शास्त्रले भनिरहेको छ अहिंसा परमो धर्म माहिंसात सर्वजन्तु नि कसैको पनि हिंसा नगर अरू त कहाँ हो हाम्रा ऋषिमुनिहरूले त एउटा पत्ता पनि रुखको पत्ता तोड्नका लागि पनि बिना अनुमतिको र बिना कार्य बिना मतलबको चाहिँ टिप्नु हुँदैन भनेर एकपल्टको उदाहरणमा तपाईँलाई बताउँछु जतिखेर सीताजीलाई वनवासमा पठाइयो वाल्मीकि ऋषिको आश्रममा पठाइयो त्यति बेला वाल्मीकि आश्रममा नै उहाँका लवकुश नाम गरेका दुईवटा बालकहरू जन्मिए ती दुईवटा बालकहरूलाई पनि साथमा लगेर गुरुकुलमा गुरुको सेवा गर्नुपर्दछ संहिताहरू फलहरू इत्यादिहरू पुष्पादिहरू वनबाट ल्याएर यज्ञका सामग्रीहरू जुटाउने कार्यमा गुरुलाई सघाउनुपर्छ भन्ने विषयमा माता जानकी स्वयं जानुहुन्थ्यो र साथमा लवकुशलाई पनि लिएर जानुहुन्थ्यो त्यस अवस्थामा माता जानकीले सुकेका सुकेका दाउराहरू हवनका निमित्त यसरी चयन गर्नुहुन्थ्यो त्यस बेलामा लवकुश सानै बालक भएको हुनाले उनीहरूले कहिलेका हरियो पत्ता इत्यादिहरू पनि टिप्यो भने त्यहाँ बसाएर उनीहरूलाई माता जानकीले एउटा शिक्षा दिनुहुन्थ्यो बाबु यिनीहरूका भित्र पनि जीव हुन्छ आत्मा हुन्छ यिनीहरूलाई पनि बिना कारणको बिना कामको हामीले यसलाई तोड्नु ठुलो अपराध हुन्छ त्यस हुनाले यसरी मास्नु हुँदैन भन्ने किसिमको यस्ता प्रकारको परम्परा उहाँलाई सिकाउने गर्नुहुन्थ्यो यो परम्परा हो र आज त जीव हत्या गरेर यस प्रकारले हिंसालाई जीव हत्याको हिंसा त छोडिदिनुहोस् हजुरले संसारमा अहिले विश्वमा यस्ता यस्ता संस्थाहरू खुलेका छन् कि शाकाहारीलाई पनि दुई भागमा बाँडेको छ एउटा शुद्ध शाकाहारी र एउटा चाहिँ शाकाहारी भनेर यस प्रकारले दुई विभागमा बाँडेको छ शाकाहारी भन्नाले दुध घिउसम्म खाने दुध दही इत्यादि घिउहरू यस्ता प्रकारका पदार्थहरू खाने र शुद्ध शाकाहारी भनेको दुध घिउ समेत नखाने किन खाएनौ त दुध घिउ तिमीहरूले कसरी शुद्ध शाकाहारी अरू महत्त्वपूर्ण भयो त भन्दाखेरि उनीहरूले के भन्छन् भने पहिले के हुन्थ्यो भने गाईबस्तुहरूलाई बाछाहरूको साथसाथमा वनमा चराउनका निमित्त पठाइन्थ्यो उनीहरू मजासँग आफ्नो बाछाहरूले गाईको दुध पान गर्दथे दुध पान गरेर बचेको उचेको दुध जो फिर्ता भएर आउँथ्यो घरमा त्यो यज्ञका निमित्त भनेर दुध निकालिन्थ्यो गरेर त्यसबाट त्यो चिजलाई सेवन गर्ने गर्दथे त्यस रूपमा दुध दहीलाई पनि सात्विक भनिएको हो तर उसका निमित्त नै किनकि जसरी मान्छेको त बालक जन्मियो भने मान्छेको त दुध दोहोरेर बिक्री गर्दैनन् अरू त बाछाको लागि पनि त बाछाकै निमित्त त्यहाँ दुध आएको हो त्यस हुनाले हामीले एक प्रकारले प्रत्यक्ष रूपमा हिंसा नगरे तापनि एउटा जीवको हामीले के गर्यौँ त भन्दा उसको भाग लुट्ने काम गर्यौँ यो पनि हिंसा हो कसैलाई दुर्वचनले बोल्नु पनि हिंसा हो कसैलाई घृणित गरेर यस प्रकारले अपहेलना गर्नु पनि हिंसा हो भन्छ भने अब यतिसम्मको अहिंसा परक हाम्रो धर्मलाई पशु समेतै मारेर आफ्नो जिब्राको स्वादले
कतिपय मानिसहरू के पनि भन्दैछन् भने दशैँताका बलिको विरोध गर्ने इसाई र त्यसका छायाहरू हुन् द यो यो वैदिक मान्यतामा रहेको प्रवृत्ति र निवृत्त मार्ग बारेको एउटा सत्य हो त्यो त्यसैले यो चाहिँ बलिको विरोध गर्ने मान्छेहरू हिन्दू हुनै सक्दैन भन्ने किसिमका कुराहरू तर्कहरू पनि गरिरहेका अवस्थामा छन् के हो यो सत्यता
त्यसो भए उनीहरूलाई भन्नु पर्यो हिन्दूका कुन चाहिँ ग्रन्थमा हिंसालाई प्रोत्साहन दिएको छ भनेर यो त शास्त्रले सिधै भनिरहेको छ धुर्तै प्रवर्तितम एतत् नवेदेशु प्रकल्पितम धुर्तहरूले चलाएको यो चलन हो धुर्तहरूले जो अत्यन्त हिंसात्मक वृत्तिका छन् जसले शास्त्र विरुद्ध गरिरहेका छन् र भगवान्का विरोधी यस्ता प्रकार आसुरी प्रवृत्तिमा आएका व्यक्तिहरूले आफ्नो जिब्रोको स्वादका निमित्त खाएको हो र त्यो कसैले पनि यस प्रकारले गर्नु हुँदैन भनेर शास्त्रले भनिरहेको छ त्यस्ता व्यक्तिहरू नै वास्तवमा क्रिस्चियन भनेका तिनै हुन् र अधर्मी भनेका विधर्मी भनेका तिनै हुन् जसले हिंसालाई प्रोत्साहन गर्दछन् सामान्य रूपमाले पनि हेर्दाखेरि कसैको हिंसा गर्नु कसैलाई नोक्सान गर्नु त्यो उपयुक्त हो त धर्मको नाउँमा त झन् त्यस प्रकारले कसैलाई अपहेलना गर्नु अथवा कसैलाई हत्या गर्नु हिंसा गर्नु यो उपयुक्त हुनसक्छ तिनीहरूको वचन सत्य हुनसक्छ यथार्थ रूपमा भन्नुपर्दा उनीहरूले आफू क्रिस्चियन र आफू अधर्मी भएको हुनाले यथार्थ वचन बोल्नेहरूलाई उनको जिब्राको स्वादमा उनीहरू लागेका र त्यस प्रकारले मातिएका हुनाले अर्कालाई दोषारोपण गरेको के भनिन्छ भने शास्त्रमा असक्तो तत्पदम गन्तुम ततो निन्दाम प्रवर्तते आफू त्यो उत्तम मार्गमा हिँड्न सक्ने सामर्थ्य आफूमा आएन भनेदेखि त्यस अवस्थामा उसको सामान्यमा एउटै मात्र विकल्प रहन्छ कि अर्कालाई दोषारोपण गरेर आफू शुद्ध देखिनु आफू चोखो दोखी देखिनु मात्र एउटा विकल्प रहन्छ त्यस कारण जस्तो एउटा बानरको कथा आउँछ एक ठाउँमा बसिरहेको थियो बुढो थियो उक्लिन ओर्लिन सक्दैन थियो अङ्गुर टन्न रुखमा फलेका थिए ए बानर भुइँमा किन बसेको छ त्यस्ता प्रकारले कति राम्रो फलहरू फलेका छन् टिपेर खाँदैनस् भन्दाखेरि है अङ्गुर खट्टा भएको हुनाले मैले त्याग दिएको कहाँ खान्छु म त्यस्ता खट्टा अङ्गुर भन्थ्यो बिचारो सक्ने भए त किन खाँदैन थियो परन्तु आफू त्यो मार्गमा जान नसक्ने भएको हुनाले उसको सामनेमा त्यो अङ्गुरको निन्दा गर्नु मात्रै विकल्प थियो त्यस्तै प्रकारका बानर प्रवृत्ति भएका व्यक्तिहरूले मात्रै त्यस्तो प्रकारले भनेका हुन्
जे अहिले यो चलन चलिरहेछ राज्यले नै एक किसिमको कोट खड्ग विभिन्न ठाउँमा बलि भनेर एक किसिमको उनी छुट्टिएर त्यस्तो किसिमको प्रथा सञ्चालन गरिरहेछ त्यसो भएपछि हाम्रो राज्य कति क्रूर हो अर्थात् राज्यको त्यो जुन यो बलि प्रथालाई निरन्तरता दिने किसिमको जुन एक कानुनै छ भनौँ त्यस्तो किसिमको त्यसलाई के भन्न सक्छौँ हामी
यही नै आजको अदूरदर्शिता र आजको सम्पूर्ण प्रकारका जति पनि विकृति र विसङ्गतिहरू छन् त्यसको मूल कारण नै यही हो किनकि शास्त्रले भनिरहेको छ आहार शुद्ध सत्व शुद्धि सत्व शुद्ध ध्रुवा स्मृति असली ज्ञान र असली विवेकको उदय तब हुन्छ जब व्यक्ति आहार विहारको शुद्धता गर्दछ र खानपानलाई सही गर्दछ किनभने हाम्रो शरीरमा जे बन्दछ सारा चिजहरू खाए खाएका चिजले बन्दछ, त्यो दूषित छ अथवा स्वच्छ छ, यो कुराले नै उसको जीवनलाई भर पर्दछ र उसका विचारहरूलाई, उसका विवेकहरूलाई र उसका सम्पूर्ण क्रियाकलापहरूलाई त्यही आहारले नै फरक पार्ने हो। एकपल्ट म तपाईँलाई यस विषयमा एउटा उदाहरण के दिन चाहन्छु भने, हजारौँ वर्षसम्म तपस्या गरेका एकजना तपस्वी महामुनि एक दिन राजाको दरबारमा पुगे। राजाका सन्तान थिएनन्, सन्तान नभएको हुनाले यस्ता महान तपस्वी ऋषि आउनुभयो, उहाँले केही आशीर्वाद प्रदान गरेपछि हाम्रो सन्तान हुन्छ कि भनेर उहाँले एउटा त्यस प्रकारको उहाँसँग आशीर्वाद प्राप्त गर्नका लागि घरमा आदर गर्नुभयो, सम्मान गर्नुभयो। सम्मान गरिसकेपछि आफ्नो समस्या समाधान गर्नका लागि उहाँसँग भनिसकेपछि त्यो समस्या समाधान उहाँले गरिदिनु भयो, उहाँको कृपाद्वारा उहाँको घरमा सन्तान पनि भयो। एघार दिनका दिनमा न्वारन गर्नुपर्ने, न्वारनका दिनमा चाहिँ आएर उहाँले चाहिँ उनै महात्माको कृपाले यो सन्तान जन्मेको हुनाले उहाँलाई पनि बोलायो भनेदेखि विशेष आशीर्वाद अरू थप होला यसमा, बालकको भाग्योदय होला भनेर महात्मालाई पनि बोलाउनु भयो, खुवाउनु भयो, पियाउनु भयो, सबै प्रकारको सम्मान गर्नुभयो, बालकको नामकरण भयो। अन्तिममा गएर उनले बालकलाई के आशीर्वाद देलान् भनेर भोजनपछि विश्राम गर्ने क्रममा जहाँ महात्मा विश्राम गर्दै हुनुहुन्थ्यो त्यहीँ बालकलाई पनि विश्राम गराइदिए। पछि गएर उनीहरू आफ्नो घर काम जो लाग्दाखेरि यतातिर एकछिन पछाडि हेर्दा त महात्मा थिएनन्, बालकको चाहिँ घाँटी निमुठेर मारेर गएका रहेछन्। ओहो, किन मारे त महात्माले भनेर खोज्दै जाँदाखेरि अनि उहाँले चाहिँ महात्मालाई भेटाएपछि, किन हजुर यसरी हाम्रो सन्तान त थिएन पहिले पनि, अहिले हजुर पहिला दिनुभयो, अहिले यसरी मारिदिनु भयो, यो त राम्रो भएन, के गर्नुभयो हजुरले, बरु यसरी मार्नु थियो भने त नदिया भए हुन्थ्यो भन्दाखेरि महात्माले के जवाब दिनुभयो भनेदेखि, मलाई दोष नदिनुहोस्, त्यो न्वारनका दिन तपाईँको घरमा अन्न कस्तो बनेको थियो त्यसलाई पत्ता लगाउनुहोस् भनेपछि राजाले पत्ता लगाउँदै जाँदा त्यो एउटा कसाई माने बुच्चडखाना खोलेको एउटा व्यक्तिलाई कुनै अपराध गरे बापत जरिमाना गरेर ल्याएको धनद्वारा किनेको अन्न त्यो दिन त्यहाँ बनेको रहेछ। एउटा बुच्चडको आश्रयमा रहेको, एउटा हिंसात्मक प्रवृत्ति भएका व्यक्तिको आश्रयमा रहेको धनले किनिएको अन्न भित्र जाँदा त त्यसको मन हिंसात्मक बन्दछ त्यत्र तपस्वीको भनेपछि, आजका मान्छेहरू दिन प्रतिदिन हिंसा र हत्या गरेर खाइरहेका छन्, पिइरहेका छन्, उन्मत्त भएर हिँडिरहेका छन् भने यस्ता व्यक्तिहरूबाट हामी समाजको विकास र कल्याण कसरी सम्भव हुनसक्दछ, यिनीहरूको उदात्तता र यिनीहरूको उदारता र यिनीहरूको दूरदर्शिता, यिनीहरूको विवेक बुद्धिको शुद्धता हुनसक्छ भनेर हामी कसरी कल्पना गर्न सक्दछौँ। त्यस कारणले कहिल्यै पनि यदि हिंसात्मक प्रवृत्ति, मासु मदिरा इत्यादिहरू यस्ता दूषित र तामसी पदार्थहरू यदि छोड्दैनन्, खानपानको शुद्धि गर्दैनन् भने यो समाजमा कुनै हालतमा पनि शान्ति र सुव्यवस्था कायम हुनै सक्दैन, यसलाई पहिला रोक गर्नुपर्दछ।
अब हामी चाडबाड दसैँको मुखमा छौँ, यति बेला यो रेडियो सुनिरहनु भएका आम मानिसहरूलाई के भन्न चाहनुहुन्छ दसैँको सन्दर्भमा?
दसैँ र तिहार हाम्रा परम उत्तम संस्कृतिहरू हुन्। यस्ता संस्कृतिमा सम्पूर्ण जनमानसमा सर्वेश्वर परमात्मा श्रीमन् नारायण प्रभुले सबैलाई सद्बुद्धि, सद्विचार र सद्विवेक दिएर सबैको शुभमङ्गल होस् र सबैलाई सबै प्रकारको आनन्द होस् र उदात्त तरिकाले सुन्दर एउटा मानवीय सच्चरित्रवान बनेर हामीहरू एक आपसमा एकअर्काका सहयोगी बनेर सहना भवतु, सहनौ भुनक्तु, सहवीर्यं करवा भए, तेजस्विनावधितमस्तु, मा विद्विषा भए, परस्परमा विद्वेष नहोस्, साथसाथमा मिलेर खान सक्ने, बस्न सक्ने, सहयोग गर्न सक्ने, परस्परमा एउटा सुन्दर एउटा देवतुल्य समाजको हामीले कल्पना गर्न सकौँ र त्यस्तो प्रकारको सद्बुद्धि र सद्विचार हामीलाई सर्वेश्वरले प्रदान गरून् र यी हत्या, हिंसात्मक, दुरा र नराम्रा आसुरी प्रवृत्ति र भौतिकवादलाई मात्र महत्त्व दिने प्रवृत्ति घट्दै जाओस् र सबैलाई शान्ति र आनन्द होस्, सबैलाई सुख होस् भन्दै विजयादशमी र शुभ दीपावलीको सबै सम्पूर्ण श्रोतावर्गहरू र सम्पूर्ण जनमानसहरूमा हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। जय श्रीमन्नारायण।
आफ्नो महत्त्वपूर्ण समय एकदमै बिहानको बेलामा निकालेर हाम्रो स्टुडियोमा आएर चाडबाड, दसैँ, धर्म, संस्कृति, अध्यात्मको बारेमा महत्त्वपूर्ण विवेचना गरिदिनु भयो। त्यसको लागि शुक्ला भाँडा फिल्म कञ्चनपुरबाट सञ्चालन भएको कार्यक्रम सेतीकालीको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
हजुरलाई पनि धेरै धेरै धन्यवाद यो सुन्दर अवसर दिएर केही दुई शब्द आफूले आफ्ना साधनाहरू गरे अनुसार र महापुरुषहरूको सङ्गत गर्नाले प्राप्त भएका केही राम्रा र जनकल्याणकारी केही दुई वचनहरू यहाँ राख्ने मौका दिनुभएकोमा हजुर र यो शुक्ला फाटा एफएमलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
आदरणीय मित्र, आज हामीले छलफल गऱ्यौँ के हो धर्म, के हो संस्कृति अनि चाडबाड, अध्यात्म के हो भन्ने सन्दर्भमा। हामीसँग आज अतिथि हुनुहुन्थ्यो श्री 1008 स्वामी हरिप्रपन्नाचार्य। कार्यक्रम सुनिदिनु भयो यहाँहरू सबैजनालाई धन्यवाद। यो दसैँ यहाँहरूको शुभ रहोस्, दीपावली राम्रो बितोस्, सबैको मनमा उज्यालोको पर्वले बास गरोस्। यो कार्यक्रम शुक्ला भाँडा एफएम कञ्चनपुर, साइपाल एफएम बझाङ, सौगात एफएम बैतडी, बारासिङ्गा एफएम कञ्चनपुर लगायत देशैभरिका सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ सिआइएनको स्टुडियो काठमाडौँबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। यस कार्यक्रमका सन्दर्भमा यहाँका सल्लाह, सुझाव, जिज्ञासा भएपछि हामीलाई लेख्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना रहेको छ setikaliesfm994@gmail.com, setikaliesfm994@gmail.com। त्यस्तै गरेर हाम्रो मोबाइल नम्बर रहेको छ 9851160805, 9851160805। आउँदो शुक्रबारसम्मको लागि प्रविधि कक्षामा बसिरहनु भएका मित्र ओम प्रकाश पाण्डे त्यस्तै गरेर काठमाडौँस्थित सिआइएनको स्टुडियोमा बसिरहनु भएका मित्र सुनिल राज भारतलाई धन्यवाद दिँदै त्यतिन्जेलसम्मको लागि म देवदत्त ओझालाई पनि बिदा दिनुहोस्। नमस्ते। You.